यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले भने नयाँ गठबन्धनलाई समर्थन गर्ने। देशका 73 जिल्लाका 1432 जनामा डेंगू संक्रमण पुष्टि। यस वर्ष डेंगू संक्रमण बढ़न सक्ने भएकाले सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबैमा आग्रह। धनुषाको धनौजी गाउँपालिका 5 बहुअरूबामा पोखरीमा डुबेर 3 बालिकाको मृत्यु। र बेलायतमा आम निर्वाचनको मतदान जारी।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको 10 महाधिवेशनले नेपाललाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो। यस्तै पार्टीको महासचिवमा घनश्याम भूषाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन हुनुभएको छ। अन्य पद पार्टी सचिवालयले टुंग्याउने निर्णय गरेको पार्टी प्रचार विभागले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने हुनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि रासोपा मन्त्रीहरूले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गर्नुभएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाउन पुग्नुभएका रासोपाका मन्त्रीहरूले प्रधानमन्त्रीसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डलाई साथ दिने निर्णयमा पुगेको रासोपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार ले जानकारी दिनुभयो। आफूहरूले चाँडो भन्दा चाँडो संसदको सामना गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको उहाँले बताउनुभयो। यसै गरी नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। महाधिवेशन स्थल कमलादीमा संचारकर्मीसँग कुरा गर्नुहुँदै महासचिव घनश्याम भूषालले आफूहरू प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने र आफूहरूको समर्थन जारी रहेको बताउनुभयो। नयाँ सत्ता समीकरणका लागि नेपाली कंग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले समर्थन गर्ने भएको छ। प्रतिनिधि सभाका ठूला दुई दल बीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले बताउनुभयो। जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका 8 मन्त्रीले राजीनामा दिएपछि उहाँहरूले सम्हाल्नुभएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोक्नु भएको छ। प्रधानमन्त्री प्रचण्डको सिफारिशमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोक्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न नगराउन ध्यानाकर्षण गरेको छ। एमाले महासचिव शंकर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा एमाले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरिएको छ। संसदका दुई ठूला दल एमाले र नेपाली कंग्रेस बीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भई असार 19 गते एमाले वर्तमान सरकारको समर्थन फिर्ता लिएको थियो। अहिलेको परिस्थितिमा वर्तमान सरकारले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई एमाले पुनः अनुरोध गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने क्रम जारी रहेको छ। छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निजामती सेवा ऐन समयमा बन्न नसक्दा कर्मचारी व्यवस्थापनमा सबैभन्दा बढ़ी समस्या भइरहेको बताउनुभयो। उहाँले कर्मचारीहरूको रूपान्तरण नभई देश विकास हुँदैन भन्नेमा स्पष्ट रहेको भए पनि कर्मचारीहरूको रूपान्तरण संगठनमा चुनौतीहरू रहेको र निजामती सेवा ऐन बन्न नसक्दा तीनै तहको कर्मचारीका कारण कार्य सञ्चालनमा समस्या भइरहेको बताउनुभयो। मन्त्री जोशीले कर्मचारीको सरुवा बढ़ुवा लगायतका विषयमा विधि पद्धति र निश्चित मापदण्ड नहुँदा समस्या भइरहेको उल्लेख गर्नुभयो। वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले वनको सम्वर्धन प्रणालीमा आधारित रहेर वनको दिगो व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड स्वीकृत गरी वन व्यवस्थापनको कार्य शुरू गरिएको बताउनुभयो। मन्त्री शाहले वन ऐन समयानुकूल हुन नसक्दा काम गर्न कठिन भइरहेको र नयाँ ऐन ल्याउन धेरै ढिलाइ गर्न नहुने बताउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षभित्रमा 4,500 मेगावाट विद्युत उत्पादनको लक्ष्य सहित मन्त्रालयको बजेट कार्यक्रम व्यवस्थापन गरिएको बताउनुभयो। मन्त्री बस्नेतले विद्युत खपत कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको विद्युत उत्पादन र खपतको दरमा ठूलो अन्तर रहेकाले यसको व्यवस्थापन गर्ने गरी योजनाहरू ल्याइएको बताउनुभयो। मन्त्री बस्नेतले आन्तरिक तथा अन्तर्देशीय प्रसारणलाई विस्तार तथा सुधारका लागि पनि बजेट केन्द्रित गरिएको बताउनुभयो। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक विकास र समृद्धिको लागि सबै देशहरूसँग सार्वभौमिक समानता पारस्परिक लाभको आधारलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति अवलम्बन गरिएको बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले छिमेकी राष्ट्रहरूसँग सौहार्दपूर्ण सम्बन्धको विकास गर्ने नीति अनुरूप सीमा विवादका संवेदनशील विषयमा वार्ता र कूटनीतिको माध्यमबाट समस्या समाधान गर्ने बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले युक्रेन रूस युद्धमा सेनामा भर्ना हुन पुगेका नेपाली नागरिकको जीवन रक्षा क्षतिपूर्ति र नेपाल फिर्ता ल्याउनका लागि आवश्यक सबै कूटनीतिक उपायहरू मार्फत प्रयास जारी रहेको बताउनुभयो। शहरी विकास मन्त्री धनबहादुर बुढाले सुरक्षित स्वच्छ व्यवस्थित र आर्थिक रूपमा गतिशील शहर निर्माणका लागि मन्त्रालयको बजेट केन्द्रित गरिएको बताउनुभयो। मन्त्री बुढाले भौगोलिक विकटता असन्तुलित बसोबास र विकासलाई व्यवस्थापन गर्नुका साथै तीव्र बसाइसराईलाई रोक्न आधुनिक सेवा सुविधा सहितको नयाँ शहर निर्माण योजनातर्फ बजेट केन्द्रित रहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले देशको आर्थिक सांस्कृतिक र पर्यटन क्षेत्रको विकासको लागि मन्त्रालयले संस्थागत क्षेत्रगत नीतिगत व्यवस्था गर्दै आइरहेको बताउनुभयो। मन्त्री तामाङले सीमित बजेटका बावजुद पर्यटन क्षेत्रको विकासका लागि साथै प्रदेश लक्षित कार्यक्रम बजेटमा समावेश गरिएको पर्यटन आकर्षण गर्ने रोड शो जस्ता कार्यक्रम गरी पर्यटक भित्र्याउने लक्ष्यकामा सरकार सफलता प्राप्त गर्ने गरी सरकारले कार्यक्रमको व्यवस्था गरेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सबै स्थानीय तहमा आधारभूत अस्पताल र स्वास्थ्य संस्था निर्माणका लागि आवश्यक व्यवस्थापन जनशक्ति व्यवस्थापन दुर्गम क्षेत्रमा आकस्मिक प्रसूति तथा शल्यक्रिया सेवा विस्तारका लागि बजेटको व्यवस्थापन गरिएको बताउनुभयो। स्वास्थ्य मन्त्री यादवले सुरक्षित मातृत्व सेवाको थप पहुँच विस्तार गर्न मन्त्रालय प्रयासरत रहेको सीमादरबार वैद्यखाना विकास समिति खारेज गरी नयाँ मोडेलमा काम गर्न प्रक्रिया अघि बढ़ाइएको र औषधि उत्पादनलाई प्राथमिकता दिइने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सांसदहरूले उठाउनुभएका विषय जवाब दिनुहुँदै सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम उपयोग गरी विकासको आधार स्तम्भको रूपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्य लिइएको बताउनुभयो। मन्त्री शर्माले सूचना प्रविधि मार्फत आर्थिक सामाजिक रूपान्तरण एवं समृद्धि हासिल गर्न युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी सृजना गर्नेतर्फ मन्त्रालयको बजेट केन्द्रित रहेको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि शुक्रबार दिउँसो सभा 11 बजे पुनः बस्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका 73 जिल्लामा डेंगू संक्रमण फैलिएको जनाएको छ। मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र ईडीसीडी अन्तर्गत किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले हालसम्म 73 जिल्लाबाट 1,432 जनामा डेंगू पुष्टि भएको जानकारी दिनुभयो। यस्तै कर्णाली प्रदेशका साथै मुस्ताङ डोल्पा हुम्ला जुम्ला गरी 4 जिल्लामा डेंगू पुष्टि नभएको ईडीसीडीले जनाएको छ। यसै गरी गण्डकी प्रदेशमा 112, लुम्बिनी प्रदेशमा 171, सुदूरपश्चिममा 159, मध्य प्रदेशमा 38 र कर्णाली प्रदेशमा 20 जनामा डेंगू पुष्टि भएको डाक्टर दाहालले जानकारी दिनुभयो। जिल्ला अन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढ़ी डेंगू पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले यो वर्ष डेंगू संक्रमण बढ़न सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो। गत वर्ष 52,790 जनामा डेंगू पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। धनुषामा पोखरीमा डुबेर आज 3 बालिकाको मृत्यु भएको छ। धनौजी गाउँपालिका 5 बहुअरबामा आज दिउँसो पोखरीमा नुहाउने क्रममा करिब 10-12 वर्ष उमेर समूहका 3 बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभयो। मृत्यु हुनेमा बहुअरबाका मुस्कान खातुन, जितन खातुन र अजमेरी खातुन रहेको प्रहरीले जनाएको छ। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको सुदृढीकरण र संविधानको पुनरावलोकनका लागि कंग्रेस र एमाले बीच सहकार्यको सहमति भएको बताउनु भएको छ। मोरङको विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि कंग्रेस एमाले मिलेर काम गर्ने बताउनुभयो। कांग्रेसको नेतृत्वमा बनेको संविधान जोगाउने दायित्व पनि कंग्रेसकै भएकाले संविधान तलमाथि हुन्छ कि भन्ने आशंका कसैले राख्न नहुने उहाँले बताउनुभयो। उहाँले आवश्यकता अनुसार संविधान संशोधन गर्नु कंग्रेस एमालेको दायित्व रहेको पनि बताउनुभयो। जंगली विषालु च्याउ खाँदा मकवानपुरको भीमभेदी गाउँपालिका उर्लाघारीका एकै परिवारका सातजना बिरामी परेका छन्। जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकाहरूको चितवन स्थित भरतपुर अस्पताल र हेटौडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो। बेनी जोमसम कोरला सड़कको म्याग्दी खण्डमा बाढ़ी पहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। वर्षाको समयमा हुन सक्ने सवारी दुर्घटनालाई ध्यानमा राखी रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको हो। राति यात्रा गर्दा बाढ़ी पहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। काली गण्डकी करिडोर अन्तर्गत मालढुङ्गा बेनी जोमसम कोरला सड़क आयोजनाको बेनी लेतेसम्मको 38 किलोमिटर सड़क खण्डमा 35 साना ठूला पहिरा रहेका छन्। मन्त्री परिषदबाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिश हुनुभएका कृष्णमान प्रधान विरूद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनवाई समितिले थप परामर्श गर्ने भएको छ। समितिले आज प्रधान विरूद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिनुभयो। कञ्चनपुर जिल्लामा आधुनिक कृषि उपकरण मार्फत धान खेती गर्न थालिएको छ। अनुदानमा कृषि यन्त्र उपकरण बिउबीजन र तालिम पाएपछि किसानहरूले नयाँ प्रविधि मार्फत खेती गर्न थालेका हुन्। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
कुनै समय हलगोरु खेताला र रोपाराहरूले हरिभराउ हुने खेतहरूमा अहिले आधुनिक कृषि यन्त्र उपकरण देखिन्छन्। यसरी रोपाई गर्नाले समयमै रोपण सुनिश्चित हुनुका साथै समान दूरी कायम भई बिरुवाको घनत्व सुनिश्चित गर्न सकिन्छ। मेसिनबाट रोपिएका बेर्नाहरू चाँडै सर्दछन् र एकनासले परिपक्व हुन्छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पछिल्लो 3 वर्ष यता धान रोप्ने मेसिन नै खरिद गरेर यन्त्र उपकरणको प्रयोग बढ़ाउँदै लगेको कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमाल बताउनुहुन्छ।
कृषि आधुनिकरण परियोजनाले विगत 3 वर्षदेखि मेसिन रोपाईलाई बढ़ावा दिन कार्यालयले जिल्लामा भित्र आएर यही मेसिनले नै रोपाई गर्दैछ भने अर्को सानो मेसिनले पनि रोपाई गर्दैछ।
कृषि मजदूरको प्रयोग गरी धान रोपाईको लागि 1 हेक्टर जमिनमा 30-35 जना श्रमिकको आवश्यकता पर्दछ भने ट्रान्सप्लान्टरको प्रयोगद्वारा धान रोप्दा मेसिन चलाउने 1 जना तथा बेर्न राख्नका लागि थप 2 जना गरी 3 जनाको प्रयोगमा रोपाई गर्न सकिन्छ। यान्त्रीकरणको माध्यमबाट धान खेती गर्दा बेर्न राम्रो उत्पादन हुने, खेर नजाने, जनशक्ति पनि धेरै नचाहिने, लागत खर्च घट्ने र राम्रो उत्पादन लिन सकिने कञ्चनपुरका कृषक दशरथ धानुकले अनुभव सुनाउनु भयो।
18-20 बिघा मात्रै हामीले मसिनबाट धान रोपेका थियौँ। उत्पादन 10% वृद्धि अनि लागत चाहिँ भत्तै घटेर 30%मा 70 भयो क्या। सबै यस्तो जोड्ने हो भने 1 बिघा रोप्दा 7-7.5 हजारको आसपास आउँदैछ। बिउ भयो हजुरको सबै रोपाई सबै लगाएर उसरी परम्परागत खेती गर्दै आइरहेका थियौँ। 1 बिघामा 20 हजारको आसपास हाम्रो खर्च हुन्छ।
कृषि पेसामा युवाहरूलाई समेत आकर्षित गर्ने नीति सरकारले लिएको छ। उत्पादनमा वृद्धिका लागि वास्तविक किसानहरूलाई प्रोत्साहित गर्न र उत्पादकत्वको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने अपरिहार्यता रहेको छ। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा।
कृषि योग्य भूमि घट्दै जाने र कृषिमा आधारित जनशक्तिले पनि कृषिबाट पलायन भएर अन्य व्यवसाय रोज्नु परेका कारणले पनि उत्पादनमा हरास आइरहेको छ। हाम्रो सीमित भूमिको उचित प्रयोग गरेर उत्पादनमा वृद्धि गर्नुपर्ने, पोषक तत्वमा कुनै पनि कारणले कमी नआओस् र मानव जीवनका लागि त्यो स्वास्थ्यकर होस् भन्ने तर्फ पनि हामीले ध्यान दिनुपर्ने हुन्छ।
कञ्चनपुरमा 48,496 हेक्टर क्षेत्रफलमा धान खेती हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ। कृषकहरूको माग अनुसार राज्यका सरकारवाला निकायले कृषि औजार, बिजन, मलखाद तथा प्राविधिक सहयोग गर्न सकेमा उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
बाँकेको डुडुवा गाउँपालिका 6 सिखन पुरुबामा डाका चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न प्रहरी र स्थानीय बीचमा झडप भएको छ। पक्राउ गर्न गएको प्रहरी टोली र स्थानीय बीचमा झडप भएको हो। डाका चोरी मुद्दामा फरार सिखन पुरुवाका 55 वर्षीय सन्नाम भनिने सरमान सिंह सरदारलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज बिहान स्थानीयवासीले ढुङ्गामुढा प्रहार गरेका थिए। सरदारलाई पक्राउ गरेर ल्याउने क्रममा गाड़ीमा स्थानीयले ढुङ्गामुढा गरेर भगाउन खोजेपछि प्रहरीले 3 राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी नारायण डाङ्गीले जानकारी दिनुभयो। उहाँका अनुसार सरदार र अर्का एक स्थानीयवासीलाई गोली लागेको छ। स्थानीयको ढुङ्गा प्रहारबाट एकजना वरिष्ठ प्रहरी हवलदार गम्भीर घाइते भएको डीएसपी डाङ्गीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा आम निर्वाचनका लागि आज मतदान भइरहेको छ। स्थानीय समय अनुसार बिहान 7 बजेदेखि शुरू भएको मतदान राति 10 बजेसम्म चल्नेछ। इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका कुल 650 निर्वाचन क्षेत्रमा मतदान भइरहेको हो। 326 सीट प्राप्त गर्ने पार्टीको नेता देशको प्रधानमन्त्री चयन हुनेछ। गत मे महिनाको अन्त्यमा प्रधानमन्त्री ऋषि सुनकले आकस्मिक चुनावको घोषणा गर्नुभएको थियो। चुनावमा सुनकको पार्टी कमजोर देखिएको छ। इजरायली आक्रमण शुरू भएदेखि गाजापट्टिको 90% जनसंख्या कम्तीमा एकपटक विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। 21 लाख जनसंख्या रहेको गाजापट्टिमा प्रत्येक 10 मध्ये 9 जना कम्तीमा एकपटक आन्तरिक रूपमा विस्थापित भएको राष्ट्र संघले जनाएको छ। सन् 2023 अक्टोबरदेखि 37,000 ज्यान गुमाएको र 11 लाख नागरिकले गाजापट्टि छोडेको तथा उत्तरी गाजामा अझै 3,50,000 मानिस दक्षिणमा सर्न नसक्ने अवस्थामा रहेको समाचारमा जनाइएको छ। मध्य पूर्वका लागि प्यालेस्टिनी शरणार्थी का लागि संयुक्त राष्ट्र संघीय राहत र कार्य निकायले करिब 2,50,000 प्यालेस्टिनी खान युनिसबाट फेरि भाग्न बाध्य हुने अनुमान गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू राष्ट्रपतिको उम्मेद्वारबाट पछि नहट्ने स्पष्ट पार्नु भएको छ। डेमोक्रेटिक पार्टीका नेता र आफ्नो चुनावी अभियानका सहयोगीहरूसँग बाइडेनले राष्ट्रपतिको निर्वाचनबाट कुनै हालतमा पछि नहट्ने बताउनु भएको हो। गत हप्ता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कमजोर बहसका कारण बाइडेनले आफ्नो उम्मेद्वारी छोड्नेबारे विचार गरिरहेको समाचार सार्वजनिक भएका थिए। ट्रम्पसँगको पहिलो बहसमा बाइडेन प्रभावकारी देखिनु भएको थिएन। उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट बाइडेनलाई प्रतिस्थापन गर्न सक्ने अड्कलबाजी तीव्र भएको थियो, तर बाइडेनले आफू राष्ट्रपतिको चुनावको दौड़मा रहने स्पष्ट पार्नु भएको बीबीसीले जनाएको छ।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरी आउने बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले बिहिबार सरकारवालासँग गरेको छलफलमा गवर्नर अधिकारीले अहिलेको अवस्थामा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने मुख्य विषय अर्थतन्त्रलाई चलायमान बनाउने भएको भन्दै राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति ल्याउने बताउनुभयो। नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले सरकारवालासँगको छलफलमा प्राप्त सुझावलाई मौद्रिक नीतिको दायरा र सीमाभित्र रहेर सम्बोधन गर्ने बताउनुभयो।
नेपालको अर्थतन्त्रसित सरोकार राख्ने सबै क्षेत्रका व्यक्तिहरूबाट हामीले राय सुझाव लिइरहेका हुन्छौँ र त्यो राय सुझाव संकलन गर्ने क्रममै अन्तर्क्रिया पनि सम्पन्न भएको छ र यस क्रममा सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई हामीले मौद्रिक नीतिका आफ्ना दायरा मौद्रिक नीतिको सीमाभित्र रहेर के कति समावेश गर्न सकिन्छ, के कसरी सम्बोधन गर्न सक्छौ त्यो गर्छौँ र मुख्य रूपमा मौद्रिक नीति समष्टिगत आर्थिक स्थायित्वतर्फ केन्द्रित हुने हुन्छ।
नयाँ कर्जा प्रवाहमा समेत नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने जनाएको छ। मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगंज भन्सार कार्यालयबाट हुने आयातमा चालू आर्थिक वर्षको 11 महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 14.15% अर्थात 92 अर्बले कमी आएको छ। चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 5,52,95,00,00,000 रकम बराबरको वस्तु तथा सामान आयात भएको छ भने गत वर्षको सोही अवधिमा 6,44,06,00,000,00,000 बराबरको आयात भएको थियो। मुलुकको राजस्वमा सबैभन्दा धेरै योगदान पुर्याउने वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा 1,41,30,00,000,00 मात्र राजस्व संकलन गरेको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले जानकारी दिनुभयो। यो साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक दोहोरो अंकले बढ़ेको छ। नेप्से परिसूचक 15.46 अंकले बढ़ेर 2,119.69 अंकमा कायम भएको छ।
अब खेल समाचार रमेश टमाटाबाट।
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले पेरिस ओलम्पिक मिशन 2026 र छैटौं एसियन इण्डो मार्शल आर्ट 2024 लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न 4,34,00,000 रूपियाँ विनियोजन गरिएको बताउनु भएको छ। राष्ट्रिय सभाको बिहिबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले वृहत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रिय स्तरमा 10 खेलका करिब 200 भन्दा बढ़ी खेलाड़ीलाई विशेष प्रशिक्षण दिइने बताउनुभयो। उहाँले ती प्रशिक्षणको तयारी गर्न 4,34,00,000 रूपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन 2,90,00,000 विनियोजन गरिएको उल्लेख गर्नुभयो। बाघचाल, डण्डीबियो र घोडचढ़ी लगायत मौलिक एवं परम्परागत खेलकुद प्रतियोगिताको विकासका लागि 11,00,000 बजेट विनियोजन गरिएको उहाँले संसद मार्फत जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले खेलकुदका माध्यमबाट पर्यटनको विकास र विस्तारका लागि विभिन्न 11 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको भन्दै जुम्लाको पातारासीमा स्वदेशी तथा विदेशी खेलाड़ीलाई तालिममा आकर्षित गर्न तथा हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण गर्न 4,00,00,000 विनियोजन गरिएको उल्लेख गर्नुभयो। दोलखाको सैलुङमा तेक्वान्दो खेलको हाई अल्टिच्यूड ट्रेनिङ कभर्ड हल निर्माण गर्न 2,00,00,000 विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय पदक विजेता खेलाड़ीलाई पुरस्कार प्रदान गर्न 4,35,00,000 बजेट विनियोजन गरिएको भन्दै आगामी वर्षदेखि पदक जितेर आउने बित्तिकै खेलाड़ीको बैंक खातामा पुरस्कार बापतको रकम जाने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले रंगशालाको स्तरोन्नतिका लागि 1,00,00,000 बजेट विनियोजन गरेको छ। मोरङले कोशी प्रदेश स्तरीय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा मोरङले सुनसरीलाई 56-28 पोइन्टले पराजित गर्दै उपाधि जित्यो। मोरङले उपाधिसँगै 1,00,000 रूपियाँ सील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सुनसरीले 50,000 रूपियाँका साथै सील्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा कोशी प्रदेशका 12 जिल्लाको सहभागिता रहेको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशभरका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.7 न्यूनतम 22 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 27.3 न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 21.1 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 31.5 न्यूनतम 22.8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.4 न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर, र दिपायलको अधिकतम तापक्रम 35.2 न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले भने नयाँ गठबन्धनलाई समर्थन गर्ने। देशका 73 जिल्लाका 1432 जनामा डेंगू संक्रमण पुष्टि। यस वर्ष डेंगू संक्रमण बढ़न सक्ने भएकाले सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबैमा आग्रह। धनुषाको धनौजी गाउँपालिका 5 बहुअर्बामा पोखरीमा डुबेर 3 बालिकाको मृत्यु। र बेलायतमा आम निर्वाचनको मतदान जारी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।